नेपाल दर्पणमा साथी प्रकाश शर्मासँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
भारतीय प्रधानमन्त्रीको भ्रमणले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको प्रधानमन्त्री ओलीको दावी, ओलीले छिट्टै चीन भ्रमण गर्ने।
यो सिजनमा सगरमाथा आरोहीहरू शिखरमा पुग्ने क्रम शुरू, आज बाटो बनाउने 8 जना शेर्पा सगरमाथाको चुचुरोमा पुग्न सफल।
जथाभावी लगानी नगर्न बैंक तथा वित्तीय संस्थाहरूलाई गवर्नरको आग्रह, उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड़।
चिनिया राष्ट्रपति सी जिनपिङ विश्वका सबैभन्दा शक्तिशाली व्यक्ति, फोर्ब्सको सूचीमा रूसका राष्ट्रपति दोस्रो र अमेरिकी राष्ट्रपति तेस्रो स्थानमा।
र मनाङ मर्स्याङदी क्लब उदयपुर गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा।
Himalayan Bank Limited, Vishwas ko saath.
आइपुग्यो आइपुग्यो, बङ्गलादेशमा निर्मित रनर मोटरसाइकलहरू नेपाली बजारमा आइपुग्यो।
6 वर्षको वारेन्टी र राम्रो माइलेजका साथ 80 सिसी, 100 सिसी, 110 सिसी, 125 सिसी र 150 सिसी सम्मका मोटरसाइकलहरूका साथै 110 सिसीको स्कुटर पनि उपलब्ध छ।
रनर बाइक र स्कुटर आधिकारिक डिलरहरूबाट सजिलै किन्न सकिन्छ।
हाम्रा डिलरहरू
काठमाडौँ उत्तर ढोका,
ललितपुर बागडोल,
जनकपुर कदम चोक,
कैलाली अत्तरिया,
कैलाली टिकापुर,
भैरवा अञ्चलपुर,
छापा बिर्ता मोड,
71 राजविरा,
कञ्चनपुर महेन्द्रनगर भासी,
मिर्चया कटारी चोक,
सर्लाही मलङ्गवा,
धनुषा महेन्द्रनगर,
सिरहा लहान
र नेपालगञ्ज सुर्खेत रोड।
थप जानकारी र डिलरसिपको लागि रमन मोटर्स बागडोल ललितपुर, सम्पर्क 98512016646,
वेबसाइट www.ramanmotor.com।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुर्याएको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले राष्ट्रिय हित कमजोर हुने गरी भारतसित कुनै पनि समझदारी नगरेको पनि दावी गर्नुभयो। भारतीय प्रधानमन्त्रीको दुई दिने नेपाल भ्रमणबारे आज संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले मोदीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएको बताउनु भयो। दुई देशबीचको सम्बन्धलाई बराबरीको हैसियतमा अघि बढ़ाउने वातावरण बनाउन पनि आफू सफल भएको दावी प्रधानमन्त्री ओलीले गर्नुभयो।
नेपाल भारत सम्बन्ध एउटा नयाँ दिशामा, नयाँ उचाइमा, नयाँ आयाममा, नयाँ ढंगले, नयाँ स्तरमा उठेको छ र नयाँ स्तरमा प्रवेश गरेको छ। यसलाई त्यसै समानताको, सुभरेन क्वालिटीको हैसियतमा, बराबरीको हैसियतमा, सार्वभौम राष्ट्रको हैसियतमा, स्वाधीन राष्ट्रको हैसियतमा हस्तक्षेप होइन, हस्तक्षेप सुरधार्य गर्ने होइन, अहस्तक्षेप, पारस्परिक लाभ, पारस्परिक सम्मान, त्यसका आधारमा अगाडि बढाएर लिएर जान सकिने परिस्थिति र वातावरण निर्माण भएको छ। वा राष्ट्रिय हितका कुनै पनि पक्षहरूलाई कमजोर हुन हामीले दिएका छैनौं। हाम्रा सबै भनाइहरू, सबै लेखत, सबै गराईहरू पारदर्शी छन्।
उहाँले नेपालको तराईमा हुने गरेको भूमि डुबान समस्या समाधान गर्न भारत तयार भएको पनि स्पष्ट पार्नुभयो। भारतीय प्रधानमन्त्री मोदीले वर्षा अघि नै डुबान समस्या समाधानका लागि कार्यदल बनाएर काम गर्ने प्रतिबद्धता जनाएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो। उहाँले दुई देशबीच विगतमा गरिएको सहमति आगामी असोज महिनाभित्रै कार्यान्वयन भइसक्ने गरी भारतसँग सहमति गरिएको पनि स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले काठमाडौँ रक्सौल रेलवे निर्माणका लागि तत्काल कार्यदल बनाएर काम शुरू गर्ने, जलमार्ग निर्माणका लागि छिट्टै कार्यदल बनाउने, विदेश मन्त्री स्तरीय बैठक बसेर नेपालको आर्थिक विकासको चाहनालाई मूर्त रूप दिने लगायतका विषयमा सहमति गरिएको बताउनुभयो।
भारतकै खर्चमा सर्वे र भारतकै खर्चमा त्यही लगानीमा नै निर्माण हुने हो। नदीको बाटोबाट जलमार्ग सञ्चालन गर्ने सन्दर्भमा जो मेरो अघिल्लो भ्रमणमा कुरा अगाडि बढाइएको थियो त्यसको प्राविधिकहरूको संयुक्त कार्यदल बनाएर तुरन्तै सर्वेक्षण शुरू गर्ने यो पनि सहमति भएको छ। नेपाल भारत संयुक्त आयोगको तत्काल बैठक बसाउने विदेश मन्त्री स्तरीय र समग्र द्विपक्षीय सम्बन्धको पुनरावलोकन गर्ने र आर्थिक विकास सम्बन्धी योजनाहरूको कार्यान्वयनलाई कसरी गति दिन सकिन्छ त्यस सम्बन्धमा ध्यान दिने।
प्रधानमन्त्री ओलीले भारतसँग चारवटा स्थानमा हवाई रूट लिने विषयमा पनि तत्काल प्राविधिक अध्ययन गरेर अघि बढ़ने सहमति भएको जानकारी दिनुभयो। उहाँले नेपाल भारत बीचको व्यापार घाटा घटाउने बारेमा पनि सहमति भएको जानकारी दिनुभयो।
नेपाल र भारतका बीचमा हामी सबैलाई थाहा छ असाधारण व्यापार असन्तुलन छ। असन्तुलन भन्न पनि नसुहाउने गरीको असन्तुलन, चरम असन्तुलन, त्यसलाई के बाटोबाट असन्तुलन घटाउन सकिन्छ त्यसका निम्ति आगामी तीन महिनाभित्र व्यापार सन्धिको समग्र पुनरावलोकन गर्ने र बढ्दो व्यापार घाटाका समस्या समाधान गर्नका लागि भारतीय बजारमा नेपाली उत्पादनको पहुँच बढाउने के बाधा हुन सक्छन्। यसै क्रममा चिया, अदुवा, जुट, अलैँची लगायतका कृषि उत्पादनको निकासीमा देखिएका समस्याहरू अविलम्ब समाधान गर्ने।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै चीन भ्रमण गर्ने हुनुभएको छ। आजको संसद बैठकमा प्रधानमन्त्रीले दुवै छिमेक संघको सम्बन्धलाई अझ सुमधुर र समृद्ध बनाउन आफूले भारतपछि छिट्टै चीनको भ्रमण गर्न लागेको बताउनुभयो।
हामीले हाम्रा छिमेकीहरूसँग, दुवै छिमेकीसँग, लगत्तैका दुईटा ठूला छिमेकी छन् हाम्रा, दुवैसँग सुमधुर र सुदृढ पारस्परिक विश्वास र भरपर्दो सम्बन्ध कायम गर्छौ। यसपछि वर्षक छिट्टै म चीन भ्रमणमा पनि जान्छु। यसको अर्थ हामी दुईटा छिमेकीमै मात्रै अन्तर्राष्ट्रिय सम्बन्धलाई सीमित गर्छौं होइन, विश्व सम्बन्धप्रति अब आजको जमानामा हामी जस्तो मझौला देश साह्रै सानो हौ भनेर हीन ग्रन्थ पारेर बस्नुपर्ने आवश्यकता छैन। हामीले असाधारण उपलब्धिहरू गरेका छौं।
वर्षको सगरमाथा आरोहणको क्रम शुरू भएको छ। आठजना सहभागी टोलीले आज पहिलो आरोहण टोलीका रूपमा सगरमाथाको शिखर चुमेको हो। नेपाली टोलीका पासाङ तेन्जिङ शेर्पा, लाक्पा टेन्डी शेर्पा, जेन्जे लामा, सिद्धि बहादुर तामाङ, पेम्बा छिरी शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा र दाटुक भोटे सगरमाथाको शिखरमा पुगेका छन्। बाँकी टोलीका लागि आरोहण सहज बनाउन बाटो पहिल्याउँदै डोरी गाड्दै यो टोली सगरमाथाको शिखरमा पुगेको हिमालयन गाइड्स नेपालका ईश्वरी पौडेलले जानकारी दिनुभयो। यो टोलीले बाटो खोलेकाले अब अरू टोलीले पनि सगरमाथाको शिखरमा पुग्ने क्रम शुरू हुने उहाँले बताउनुभयो।
नेपाल राष्ट्र बैंकले जथाभावी लगानी नगर्न बैंक तथा वित्तीय संस्थाहरूलाई पुनः सचेत गराएको छ। नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाहरूलाई नाफा कमाउने नाममा जथाभावी लगानी नगर्न कड़ा निर्देशन दिनुभएको हो। उहाँले नाफा कमाउने काममा थुप्रै बैंक तथा वित्तीय संस्थाहरू लागि परेको भन्दै त्यस्ता संस्थाहरूलाई कार्यवाहीको दायरामा ल्याउने चेतावनी पनि दिनुभयो। मेगा बैंक र टुरिज्म डेभलपमेन्ट बैंकको एकीकृत कारोबारको शुभारम्भ गर्दै उहाँले नागरिकको लगानी भएको बैंक वित्तीय संस्थाहरूलाई आफू खुशी गर्ने छुट दिन नसकिने स्पष्ट पार्नुभयो।
ब्याङ्किङ सेक्टर जनताको पैसालाई जिम्मेवारीपूर्वक लगानी गर्नको लागि भएको क्षेत्र हो। त्यो जनताको पैसा तलमाथि कोही हुन्छ भने नियमन निकाय चाहिँ त्यहाँ सधैँ उपस्थित भइरहेको हुन्छ। त्यसले गर्दा संसारमा तपाईँहरूले हेर्नु पनि भएन, चाहे 2008 यो रिसेसन होस्, चाहे 84-85 त्यो स्केन्डिनेभियन कन्ट्रीमा भएको चाहिँ नि पूर्वी जर्मनीमा भएको चाहिँ आर्थिक मन्दीको कुरा होस्, सरकारी ब्याङ्क लगायत प्राइभेट ब्याङ्कहरू अप्ठ्यारोमा पर्दा सरकारले लिएर चलाउनु पर्ने स्थिति भएको
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेपाल बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनु भएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधिक गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेको भएमा आउँदो असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधिक गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले भारतीय प्रधानमन्त्री मोदी भ्रमणले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको प्रधानमन्त्री ओलीको दावी, ओलीले छिट्टै चीन भ्रमण गर्ने, यो सिजनमा सगरमाथा आरोहीहरू शिखरमा पुग्ने क्रम शुरू, जथाभावी लगानी नगर्न बैंक तथा वित्तीय संस्थाहरूलाई गवर्नरको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। गएका केही वर्षदेखि काठमाडौँ उपत्यका लगायत देशैभरका सड़कको बिजोग छ। सड़कमा भएका पाइलै पिच्छेका खाल्डा खुल्डीले दुर्घटना बढ़ेका छन्। घाम लाग्दा धूलो अनि पानी पर्दा हिलो हुँदा नागरिकले कष्ट भोगिरहेका छन्। गएको चैतमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वैशाख 15 गते भित्र सड़कमा खाल्डा भेटिए आफूलाई फोन गर्न भन्दै भाषण पनि गर्नुभएको थियो, तर उहाँले भनेको समयमा पनि सड़कका खाल्डा खुल्डी पुरिएनन्। सड़कको बेहाल उस्तै छ। अर्जुन पोखरेलको रिपोर्ट।
गएको चैत 16 गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले चितवनको एउटा कार्यक्रममा भन्नुभएको थियो, वैशाख 15 गतेपछि सड़कमा खाल्डा खुल्डी देखिए मलाई फोन गर्नुहोला। वैशाख 15 गतेभित्र सड़कका खाल्डा पूर्ने प्रतिबद्धता गरेका मन्त्री महासेठलाई अहिले देशैभरका अस्त व्यस्त सड़कले कुरीकुरी गरिरहेका छन्। अरू त परैको कुरा, मन्त्री नै हरेक दिन ओहोर दोहोर गरिरहने ललितपुरको पुलचोकदेखि सिंहदरबारसम्मकै सड़कमा खाल्डा खुल्डी छन्। ललितपुरको चापागाउँ दोबाटोदेखि खुमलटारसम्मको सड़क भत्काएर छाडेको 3 वर्ष भइसक्यो, तर कहिले बन्ने हो थाहा छैन। बाटो छेउका पसले दयाराम नेपाल भन्नुहुन्छ, मन्त्रीको काम नै बोल्ने हो, बोलिरहन्छन् काम चाहिँ गर्दैनन्।
मन्त्रीहरू कस्तो भन्दाखेरि अगाडि जनताको अगाडि देखाउन कुनै जनताको मासका अगाडि आएर चाहिँ एउटा कुरो गर्नुहुन्छ, अनि त्यहाँबाट हिँडिसकेपछि उहाँहरूले जम्मै त बिर्सिनुहुन्छ, कसैले केही गरे जस्तो चाहिँ लाग्दैन। हामीले चाहिँ उहाँहरूलाई ओहो उहाँहरू हिँड्नुभयो भन्ने हामीलाई त त्यो एउटा रति पनि केही पनि लागेको छैन कि।
बुङ बुङ्ती उडिरहेको धुलोको बीचमा कुरा गरिरहँदा दयाराम नेपाल भन्दै हुनुहुन्थ्यो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा रातारात सड़क पिच गर्न हुने राज्यलाई कर तिर्ने नागरिक हिँड्ने बाटो चाहिँ बनाउनु नपर्ने रहेछ।
कोही आउँदा चाहिँ रातारात चाहिँ काम हुने, कोही नआउँदाखेरि चाहिँ ए यस्तै हुन, हामी ऊ भन्दा ठुलो हामी हौ, किन सार्वभौम सत्ता जनता हामी हौ, हाम्रो लागि गर्नु पर्यो कि। ऊ त आयो, हिजो आयो, आज गयो, दुई दिनको लागि भन्छ, 24 घन्टा पनि ऊ बसी आउँदैन, उसको लागि देखाउँथ्यो रातारात काम हुने, तर हामी चाहिँ यत्रो पीडा सहर तपाईँको बसौँ 14-17 घन्टा चाहिँ हामी पसलमा दुःख गरेर बसिरहेछौँ, हामी पनि सरकारलाई ट्याक्स तिरेकै छौँ।
काठमाडौँ उपत्यकामा काठमाडौँ उपत्यका विकास प्राधिकरणले मात्रै झण्डै 80 किलोमिटर सड़क बनाइरहेको छ। नगरपालिका र सड़क विभागले बनाइरहेका ठूला परियोजना त छँदैछन्। काठमाडौँ बाहिर पनि हरेक जसो शहरमा सड़क विस्तारको काम धमाधम भइरहेको छ, तर भत्काएका सड़क वर्षौंसम्म पनि चिल्ला हुन सकेका छैनन्। धेरै जसो ठाउँमा त अदालतमा मुद्दा परेको छ, तर मुद्दा नपरेको ठाउँमा पनि सड़कको बेहाल नै छ। ज्यानमारा सड़कबाट उम्किन पाइन्थ्यो कि भनेर धेरै सड़कमा स्थानीय बासिन्दाले धान रोपे, बाटो बन्द पनि गरे, तर केही सिप लागेन। सड़क बनाउन भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सड़कसँग जोडिएका कार्यालयका हाकिम सहितका बैठक बसे। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्देशन दियो, सड़क विभागले अनुगमन गरेको नाटक गर्यो, तर सड़कको अवस्था त जस्ताको त्यस्तै। बिहान चिटिक्क परेर घरबाट हिँड्यो, कार्यालय पुग्दा कपडा धुलो मैलो भइसक्छन्। बिजोग अवस्थामा रहेका सड़क छेउछाउका पसल र होटल चलाउनेलाई त झनै आपत छ। दुई वर्षदेखि खनेर छाडिएको इमाडोलको सड़क छेउमा होटल चलाएका जयमंगल चौधरी र अभित चौधरी,
तपाईँ यहाँ अब एकछिन बसेर हेर्नु, टिपरहरू आउँदाखेरि तपाईँको अन्धारै हुन्छ,
सिसा लगाउँदा पनि काम गर्दैन,
सिसा लगाए पनि काम छैन, धुलो 50% मात्रै रोक्छ,
धेरै गाह्रो छ। अब तपाईँ यहाँनिर हाम्रो इन्टरभ्यू लिन आइराख्नु भएको छ नि, यहाँनिर हावा निक्लिने बाटो छैन, होइन अगाडि पार्टिसन गरेर छ, ढोका बन्द गऱ्यो भने गर्मीले मर्ने, ढोका खोल्यो भने धुलोले मर्ने समस्या त्यो छ यहाँनिर।
नर्क जाने बाटो त कसैले देखेको छैन, तर पौराणिक ग्रन्थका आधारमा भन्ने हो भने देशका धेरै ठाउँका सड़क नर्क जाने बाटा जस्तै छन्। बोल्न पाइयो भन्दैमा मन्त्रीहरूले विचारै नगरी फ्याट्टै बोलिहाल्ने तर कामको सिनको नभाँच्ने प्रवृत्तिका कारण नागरिकले मन्त्रीका कुरा पत्याउनै छाडेका छन्।
रिपोर्टपछि अब खबरकै सिलसिला। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढ़ी जोड्ने सड़कमा सुक्खा पहिरो गएको छ। रसुवागढ़ी नाका जोड्ने धुन्से स्याप्रुवेशी टिमुरे सड़क खण्ड अन्तर्गत स्याप्रुवेशीमा सुक्खा पहिरो गएपछि सड़क अवरूद्ध भएको हो। पहिरोका कारण आज दिउँसोदेखि सड़क अवरूद्ध भएको र खुलाउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक शरद कुमार थापा छेत्रीले जानकारी दिनुभयो।
त्रिभुवन विश्वविद्यालयका दर्जनौं निकायमा वर्षौंदेखि लेखा परीक्षण हुन नसकेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयको 55 वार्षिक प्रतिवेदनमा त्रिवी अन्तर्गत रहेका 273 इकाईले आर्थिक वर्ष 2033-34 लेखा परीक्षण नगराएको खुलासा गरेको हो। प्रतिवेदनमा विश्वविद्यालय अनुदान आयोगले त्रिवीलाई निकासा दिँदा विश्वविद्यालय र अन्तर्गतका निकायको लेखा परीक्षण नगराएको सम्बन्धमा अनुगमन गरेको र लेखा परीक्षण नगराउने इकाईलाई अनुदान दिन नमिल्ने जनाएको थियो। त्रिभुवन विश्वविद्यालय अनुदान आयोगकै अनुगमन समेत फितलो देखिएको प्रतिवेदनमा उल्लेख छ।
ढल्केवर सिन्धुलीको 33 केवी प्रसारण लाइन दोलखामा जोड़िएको छ। यसअघि रामेछापसम्म विस्तार भएको ढल्केवर सिन्धुली 33 केवी प्रसारण लाइन दोलखासम्म विस्तार भएर विद्युत आपूर्ति शुरू गरिएको हो। सिन्धुलीमा मुआवजा विवादका कारण यो प्रसारण लाइनको निर्माण पूरा हुन समय लागेको थियो। यही प्रसारण लाइनबाट माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बिजुली ढल्केवर पुर्याइनेछ। लामो साँगु चरीकोट प्रसारण लाइनमा समस्या आएमा विकल्पका रूपमा ढल्केवर सिन्धुली रामेछाप दोलखा लाइन प्रयोगमा ल्याउन सकिने नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका इन्जिनियर उमेश श्रेष्ठले जानकारी दिनुभयो।
प्युठानमा आज बिहान रात्री बस पल्टिँदा ज्यान गुमाएका 5 जनाको पहिचान खुलेको छ। दुर्घटनामा प्युठान रजबाराका हरि मल्ल, प्युठान क्वाडीकी सविता शर्मा, बस चालक वीरबहादुर चौधरी, प्युठान अर्खा निवासी हिरा टमाटा र कर्णाली चिसापानीकी सीता चन्दको ज्यान गएको प्रहरीले जनाएको छ। बिहान 2:50 ना 4:18 नम्बरको बस हेडलाइट बिग्रिँदा प्युठानको पटडाँडा नजिकै खोलामा खसेको थियो।
ललितपुरमा आज रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ। भोटो जात्रा हेर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरूसहित उच्च पदस्थ सरकारी अधिकारीको उपस्थिति थियो। भोटो जात्राको अवसरमा सरकारले आज काठमाडौँ उपत्यकाका 3 जिल्लामा सार्वजनिक विदा दिएको छ। रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवता मानिन्छ। यो पाटनमा सबैभन्दा लामो समयसम्म चल्ने जात्रा पनि हो। भोटो देखाए लगत्तै रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट निकालेर बुगमती लगिएको छ।
बाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी 90 वर्षमा प्रवेश गर्नुभएको छ। 90 वर्षको उमेरमा पनि उहाँ उत्तिकै सक्रिय हुनुहुन्छ। साहित्य लेखनसँगै संस्कृति र परम्पराका बारेमा उहाँले कलम चलाउँदै आउनुभएको छ। उहाँको 90 जन्मदिनको अवसरमा कार्यक्रम गरेर उहाँलाई शुभकामना दिइएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
काका, छोरीको बिहे पो गर्न लाग्नु भएछ, हेर्दा त यिनी सानै पो छिन् त।
हेर्दा मात्रै सानी हो, 15-16 वर्ष भइसके, चिना मिलेपछि राम्रो खानदानको केटा पाएको बेला कसरी छोड्नु र? अरू त उसकै भाग्य हो।
काका, तपाईँ कुन जमानामा हुनुहुन्छ? 20 वर्ष उमेर पुरा नगरी विवाह गर्नु गराउनु त कानुनी अपराध हो। यस्तो बाल विवाह गराउने र सघाउने लमी पुरेतलाई समेत सजाय हुन्छ। पण्डितजी, तपाईँले पनि सजाय भोग्नु पर्ला जस्तो छ है।
ओहो, हो नानी, यो कुरा त मैले ख्यालै नगरेको। ल होइ जुदमान, अब मेरो हातबाट त यो विवाह हुँदैन। म त अब यस्तो विवाहमा मन्त्र पढ्ने होइन, उमेर नपुगी विवाह गर्नु हुँदैन भन्ने कुरा पो सुनाउँदै हिँड्छु।
कुरीति छ जतासुकै हिमाल पहाड तराई आजै बाटो रोकौ सबै मिली बाल विवाहलाई।
नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र केन्द्रीय बाल कल्याण समिति।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 0142-9961-62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योति मल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरता मोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर,
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। प्रधान सेनापति राजेन्द्र छेत्री 3 दिने भ्रमणका लागि पाकिस्तान जानुहुने भएको छ। पाकिस्तानका प्रधान सेनापति जुबेर महमूदको निमन्त्रणामा छेत्री भोलि पाकिस्तान जान लाग्नु भएको हो। प्रधान सेनापति छेत्री जेठ 4 गते स्वदेश फिर्ता हुनुहुनेछ। भ्रमणमा नेपाली सेना र अन्य राष्ट्रका सेना बीचको आपसी सौहार्दपूर्ण सम्बन्धका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर बनाउन थप मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघकी महासचिव धना खतिवड़ाले अध्यक्ष उमा रेग्मीले गरेको केन्द्रीय पदाधिकारी र सदस्यहरूको मनोनयनप्रति गम्भीर आपत्ति जनाउनु भएको छ। महासचिव खतिवड़ाले आज प्रेस वक्तव्य जारी गर्दै अध्यक्षले गरेको पदाधिकारी मनोनयन आफूहरू बीच भएको भद्र सहमति विपरीत भएको भन्दै आपत्ति जनाउनु भएको हो। महिला संघको विधान विपरीत अध्यक्षले केन्द्रीय समितिमा सामान्य छलफल समेत नगरी मनोनयन गरेको भन्दै वहाँले अध्यक्षको कदमले संघमा विग्रह र विद्वेषको वातावरण सृजना गरेको आरोप लगाउनुभयो।
बझाङमा आजदेखि औपचारिक रूपमा स्वास्थ्य बीमा कार्यक्रम शुरू भएको छ। स्वास्थ्य बीमा कार्यक्रम आरम्भ भएको अवसरमा 3 जनालाई बीमा सदस्यता दिइएको छ। यस कार्यक्रम अन्तर्गत बीमा गरेका सदस्यले वार्षिक 2500 रुपियाँमा 5 जना परिवारको स्वास्थ्य बीमा गर्न सकिने र यसबाट 1 जनाले एक पटकमा 50,000 बराबरको स्वास्थ्य सेवा निशुल्क रूपमा लिन सक्नेछन्। 5 जना एकै पटक बिरामी परे 1 जना सदस्यले 10,000 बराबरको सेवा लिन सकिनेछ।
मेरो पनि भन्नु छ।
दलालका कारण भूमि व्यवस्थापन जटिल बन्यो भन्ने कृषि मन्त्री चक्रपाणी खनालको अभिव्यक्ति उज्यालो अनलाइनमा पढेर फेसबुकमा मोहन महत लेख्नुहुन्छ। जमीनको स्वामित्व व्यक्तिको नाममा नभई राज्यको नाममा हुने कानून निर्माण गर्ने र व्यक्तिका लागि चाहिने जमीन लीजमा दिने व्यवस्था गर्नुपर्छ, त्यसले सबै समस्या समाधान हुन्छ।
यसै विषयमा भीम तामाङको प्रतिक्रिया छ। मन्त्रीज्यू, तपाईँ कम्युनिष्ट नेता अनि कसलाई दोष दिनुहुन्छ? चीनमा जस्तो भूस्वामित्वको व्यवस्था गर्न किन सक्नुहुन्न?
मोदीको बैगुन छोप्न खोज्ने ओलीको पाइजामा शीर्षकको व्यङ्ग्य लेख उज्यालो अनलाइनमा पढेर तपाईँको फेसबुक साथी नाम राखेका साथी लेख्नुहुन्छ। डाँडामा रेल कुदाउन, नदीमा जहाज चलाउन, घर भवनमा बत्ती बाल्न, सबै थोक गर्न भारतकै भर पर्नुपर्ने नेपालको बाध्यता हो। यो सत्यलाई पनि मनन गरिदिनु पर्यो।
अनि वर्षको पहिलो टोलीका रूपमा सगरमाथा चुमे नेपाली आरोहीले शीर्षकको खबरमा मित्रबन्धु ढकालको प्रतिक्रिया छ। सगरमाथा आरोहण गर्न जतिजनाले अनुमति मागे पनि दिने काम अब बन्द गरिनुपर्छ, अन्यथा यसको महत्व दिन प्रतिदिन कम हुँदै जानेछ, साथै हिमाली पर्यावरण पनि खतरामा पर्न सक्नेछ।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01-5000192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी 1 स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुफल काफ्ले र मदन पौडेल। अब विदेशको खबर। चिनिया राष्ट्रपति सी जिनपिङ विश्वका सबैभन्दा शक्तिशाली व्यक्ति भन्नुभएको छ। विश्वका शक्तिशाली व्यक्तिको सूची प्रकाशित गर्ने पत्रिका फोर्ब्सले सन् 2018 लागि चिनिया राष्ट्रपति सी जिनपिङ विश्वकै सबैभन्दा शक्तिशाली व्यक्ति रहेको जनाएको हो। सी गएको वर्ष फोर्ब्सको सूचीमा चौथो शक्तिशाली व्यक्ति हुनुहुन्थ्यो। चीनको संसदले गएको मार्चमा सी विचारधारालाई अनुमोदन गरेपछि उहाँ झनै शक्तिशाली बनेको फोर्ब्सको दावी छ। शक्तिशाली व्यक्तिको दोस्रो स्थानमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिन पर्न सफल हुनुभएको छ। विश्वको सबैभन्दा शक्तिशाली मानिने देश अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भने विश्वको शक्तिशाली व्यक्तिको सूचीमा तेस्रो स्थानमा पर्नु भएको छ। फोर्ब्सको सूची अनुसार विश्वकै चौथो शक्तिशाली व्यक्तिको सूचीमा जर्मन चान्सलर एंगेला मर्केल पर्नु भएको छ। विश्वको शक्तिशाली व्यक्तिको सूचीको पाँचौं नम्बरमा भने व्यापारिक व्यक्ति परेको फोर्ब्सले जनाएको छ, जस अनुसार व्यापारिक कम्पनी Amazon.com का प्रमुख कार्यकारी अधिकृत 54 वर्षका जेफ बेजोफ पाँचौं नम्बरमा पर्नु भएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वको नवौं शक्तिशाली व्यक्ति रहेको फोर्ब्सले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। मनाङ मर्स्याङदी क्लब उदयपुर गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। उदयपुरको गाईघाटमा भएको खेलमा घरेलु टोली उदयपुर 11 एक शून्यले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो। मनाङका लागि एकमात्र गोल विमल राणाले गरे। प्रतियोगिताको विजेताले 5,00,000 रूपियाँ पुरस्कार पाउनेछ।
इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको आजको पहिलो खेलमा चेन्नई सुपर किङ्सले हैदराबादलाई 8 हराएको छ। हैदराबादले दिएको 180 रनको लक्ष्य चेन्नईले 6 बाँकी छँदा भेट्टायो। चेन्नईका लागि अम्बाटी रायडूले अभिजित 100 रन बनाए। यसअघि पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबादले निर्धारित विश्वभरमा 4 गुमाएर 179 रन बनाएको थियो। उसका लागि शिखर धवनले 79 तथा केन विलियमसनले 52 रन बनाए। 11 मध्ये 9 खेल जितेको सनराइजर्स हैदराबाद अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै प्रतियोगिताको अघिल्लो चरण पुगिसकेको छ। 8 खेल जितेको चेन्नई भने 16 अङ्कसहित दोस्रो स्थानमा छ। प्रतियोगितामा अहिले मुम्बई इण्डियन्स र राजस्थान रोयल्स बीच खेल भइरहेको छ। पहिले ब्याटिङ गरेको मुम्बईले ताजा अवस्थामा 2 ओभर 4 बिना सेती 25 रन बनाएको छ। समान 11 खेलमा 5 खेल जितेका राजस्थान र मुम्बई दुवैलाई अघिल्लो चरण पुग्ने सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाव छ।
नेपाल खेलकुद पत्रकार मंचको आयोजनामा हुने स्पोर्ट्स अवार्डका लागि सगरमाथा सिमेन्टले सह प्रायोजन गर्ने भएको छ। काठमाडौँमा आज गरिएको पत्रकार सम्मेलनमा मंच र सगरमाथा सिमेन्टको उत्पादक घोराई सिमेन्ट इण्डस्ट्रीज प्राली बीच प्रायोजनको सम्झौता भएको हो। घोराई सिमेन्टका तर्फबाट मार्केटिङ म्यानेजर प्रतीक अधिकारी र नेपाल खेलकुद पत्रकार मंचका तर्फबाट अध्यक्ष महेश आचार्य बीच सम्झौता पत्रमा हस्ताक्षर भयो। स्पोर्ट्स अवार्ड आउँदो जेठ 3 गते भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा हुनेछ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
भारतीय प्रधानमन्त्रीको भ्रमणले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको प्रधानमन्त्री ओलीको दावी। ओलीले छिट्टै चीन भ्रमण गर्ने।
यो सिजनमा सगरमाथा आरोहीहरू शिखरमा पुग्ने क्रम शुरू। आज बाटो बनाउने 8 शेर्पा सगरमाथाको चुचुरोमा पुग्न सफल।
जथाभावी लगानी नगर्न बैंक तथा वित्तीय संस्थाहरूलाई गभर्नरको आग्रह। उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड।
चिनिया राष्ट्रपति सी जिनपिङ विश्वका सबैभन्दा शक्तिशाली व्यक्ति फोर्ब्सको सूचीमा रूसका राष्ट्रपति दोस्रो र अमेरिकी राष्ट्रपति तेस्रो स्थानमा।
र मनाङ मर्स्याङदी क्लब उदयपुर गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी प्रकाश शर्मा र रुबिना श्रेष्ठ पनि विदा हुन्छौ। नमस्कार।